الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے آج کے اس سلسلے میں سورۃ الاعراف کی آیت نمبر 181 سے قرآن پاک کا درس سنیں گے. اللہ عز و جل ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم وَمِمَّنْ خَلَقْنَا أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ اور ہماری مخلوق میں سے ایک گروہ ایسا ہے جو حق کی ہدایت دیتا ہے اور اسی کے مطابق وہ عدل کرتے ہیں. اللہ تبارک و تعالی نے اس سے پہلے ان لوگوں کا بیان فرمایا تھا جو راہ حق سے ہٹے ہوئے تھے. اب یہاں پر فرمایا کہ میری مخلوق میں سے ایک گروہ ایسا بھی ہے جو حق بات کی ہدایت دیتا ہے اور اسی کے مطابق وہ عدل و انصاف کرتے ہیں. گویا اللہ تعالی کی مخلوق میں ہمیشہ ایک گروہ ایسا باقی رہتا ہے جو اللہ کے احکام پہ عمل کرنے والا ہوتا ہے، جو لوگوں کو بھلائی کی دعوت دینے والا ہوتا ہے. چنانچہ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث مبارک ہے مسلم شریف میں، ارشاد فرمایا میری امت کا ایک گروہ تا قیامت دین حق پر قائم رہے گا، اس کو کسی کی عداوت و مخالفت ضرر نہ پہنچا سکے گی. یعنی سرکار علیہ الصلوۃ والسلام کی امت میں ایک گروہ ہمیشہ حق پر باقی رہے گا اور دنیا بھر کی مخالفت اور عداوت ان کا کوئی نقصان نہیں کر سکے گی. اس کے بعد اللہ تعالیٰ فرماتا ہے والذین کذبوا بآیاتنا سنستدرجہم من حیث لا یعلمون، اور جنہوں نے ہماری آیتوں کو جھٹلایا تو عن قریب ہم انہیں آہستہ آہستہ عذاب کی طرف لے جائیں گے جہاں سے انہیں خبر بھی نہ ہوگی. یعنی جو اللہ کی آیتوں کو جھٹلانے والے ہیں ان کو اللہ تعالیٰ کی طرف سے مہلت ملی ہوئی ہے اور اللہ تعالیٰ انہیں آہستہ آہستہ عذاب کی طرف لے جا رہا ہے اور ان کو پتہ بھی نہیں چلے گا ان کے اوپر اللہ کا عذاب آ چکا ہوگا. اس آیت مبارکہ کے تحت مفسرین کرام نے لکھا ہے کہ گناہوں کے باوجود اللہ تعالیٰ کی نعمتیں ملتے رہنا، گناہ بھی جاری ہیں اور اللہ کی نعمتیں ختم نہیں ہو رہی، وہ مسلسل ملتی جا رہی ہیں بلکہ ان میں اضافہ ہوتا جا رہا ہے، ایسے لوگ جن کے ساتھ یہ معاملہ ہو انہیں اللہ کے عذاب سے ڈرنا چاہیے کہ کہیں اللہ کی طرف سے یہ ان کو ڈھیل نہ دی جا رہی ہو. گناہوں کے باوجود، ظلم اور زیادتی کے باوجود اللہ کی طرف سے انہیں یہ مہلت نہ دی جا رہی ہو کہ جتنے گناہ کر سکتے ہو کر کے دیکھ لو، پھر دیکھنا انجام کیا ہوتا ہے. تو گناہوں کے باوجود نعمتوں کا ملتے رہنا اللہ کی طرف سے آزمائش بھی ہو سکتی ہے، اللہ کی طرف سے ڈھیل بھی ہو سکتی ہے. اس کے بعد اللہ تعالیٰ ارشاد فرماتا ہے وَأُمْلِي لَهُمْ إِنَّ كَيْدِي مَتِينَ، اور میں انہیں ڈھیل دوں گا، بے شک میری خفیہ تدبیر بہت مضبوط ہے. یعنی اللہ تعالیٰ گناہگاروں کو اور جو اللہ کی نافرمانیوں میں مشغول ہیں انہیں اللہ تعالیٰ ڈھیل دیتا ہے، لیکن اللہ کی جو خفیہ تدبیر ہے وہ اس کے ساتھ چل رہی ہوتی ہے. اس کے بعد اللہ تعالیٰ فرماتا ہے اولم یتفکروا ما بصاحبہم من جنہ ان ہوا الا نذیر مبین، کیا وہ غور و فکر نہیں کرتے کہ ان کے صاحب کے ساتھ جنون کا کوئی تعلق نہیں، وہ تو صاف ڈر سنانے والے ہیں. نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے بارے میں کفار جو بہت مختلف قسم کے الزام لگایا کرتے تھے، اس میں ایک یہ بھی تھا کہ معاذ اللہ نبی پاک علیہ الصلوۃ والسلام کو مجنون کہا کرتے تھے کہ آپ کو جنون ہے، آپ کو معاذ اللہ پاگل پن ہے. اللہ تبارک و تعالی نے اس کا جواب عطا فرمایا، ارشاد فرمایا کہ کیا یہ لوگ جو اس طرح کے الزام لگانے والے ہیں وہ اس پر غور نہیں کرتے کہ ان کے صاحب یعنی جو ان کے پاس نبی تشریف لائے ہیں इन्हें जुनून नहीं है बल्कि ये तो खुल्लम खुल्ला डर सुनाने वाले हैं अल्लाह के अज़ाब का। नबी पाक अलैहि सलात व सलाम को जुनून नहीं है, इस पर वो किस किस तरह गौर कर सकते हैं? उसकी एक बड़ी आसान सा जो तरीका है वो ये है कि नबी पाक अलैहि सलात व सलाम के अकवाल, आपके अफ़ाल, आपका किरदार, आपका रवैया, आपकी साबिका ज़िंदगी, ये तमाम की तमाम उन काफिरों के सामने हैं। अब गौर करें कि मजनून आदमी के अकवाल कैसे होते हैं, उसकी बातें बेरब्त, बेमाना, फजूल। उसके अफ़ाल कैसे होते हैं, उसमें कोई रब्त नहीं होता, बेतुके से अफ़ाल होते हैं। उसका रवैया कैसा होता है, वो लड़ने मरने को और काट खाने को दौड़ता है। जबकि सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के जो अकवाले मुबारक हैं वो फसाहत व बलागत का आला तरीन नमूना। जो आपके अफ़ाल हैं वो इंतहाई मोतदिल, जो आपका किरदार है वो दुनिया का बेहतरीन किरदार, जो आपका रवैया है वो इंतहाई हसीनो जमील, जो आपका लोगों से मिलना है वो इंतहाई बाअख्लाक और मिलनसार। तो माद अल्लाह अगर जुनून होता तो ये तो फिर अकवालो अफ़ाल और ज़िंदगी इस अंदाज की ना होती। जबकि सरकार अलैहि सलात व सलाम तो हर एतबार से दूसरों पर फायक हैं, दूसरों से बेहतर हैं, दूसरों से अफजल हैं। तो ये इस बात की दलील है कि सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ जुनून का किसी तरह का कोई ताल्लुक नहीं, बल्कि आप अल्लाह के रसूल हैं। इसके बाद अल्लाह ताला फरमाता है, अवलम यंज़ुरू फी मलकूति समावाति वल अर्दी वमा खलकल्लाहु मिन शै व अना असा अन यकूना कद इक्तरबा अजलुहुम फबिअय्यि हदीसिन बादहू युमिनून। फरमाया, क्या उन्होंने आसमानों और ज़मीन की सल्तनत और जो जो चीज़ अल्लाह ने पैदा की है उसमें गौर नहीं किया? और इस बात में कि शायद उनकी मुद्दत नज़दीक आ गई हो, तो इस कुरान के बाद और कौन सी बात पर ईमान लाएंगे? यहाँ अल्लाह ताला ने कुफार को दावत फिक्र दी, इरशाद फरमाया कि आसमानों और ज़मीन में अल्लाह ताला की जो अजीम सल्तनत है और जो जो कुछ अल्लाह ताला ने पैदा किया है उनमें जो अल्लाह ताला की निशानियां हैं इनमें वो गौर करें तो यकीनी तौर पर वो अल्लाह ताला के वजूद और उसकी वाहदानियत तक पहुंच जाएंगे कि अल्लाह ताला मौजूद है और वो वाहिद है, वो अकेला माबूद है। तो फरमाया कि इसमें वो गौर क्यों नहीं करते, क्या इसमें उन्होंने गौर नहीं किया? अगर वो करें तो हक तक पहुंच सके। दूसरी बात फरमाई कि इस बात में गौर करें कि यह ना हो कि उनकी मुद्दत करीब आ चुकी हो। कौन सी मुद्दत? जो अल्लाह के उन पर अजाब आने की मुद्दत है या जो कयामत की मुद्दत है, यह करीब आ चुकी हो और उन लोगों को इसका पता भी ना हो। फिर फरमाया कि कुरान के बाद वो और किस बात पर ईमान लाएंगे? इस कदर जलीलुल कद्र किताब, इस कदर मुदल्लल किताब, इस कदर जामे किताब, दुनिया और आखिरत के मसाइल को बयान करने वाली, फसाहत और बलागत के इंतहाई मरतबे पर पहुंची हुई किताब पर अगर ईमान नहीं लाएंगे तो फिर इसके बाद किस बात पे ईमान लाएंगे? यानी अगर कोई कुरान को नहीं मानता तो इसका मतलब ये है कि हक कबूल करने का मादा ही उसके अंदर मौजूद नहीं, हक कबूल करने की सलाहियत ही उसके अंदर मौजूद नहीं। इसके बाद अल्लाह ताला फरमाता है, मैं यू दलील्लाहु फला हादी अल्लाह व यदरहुम फी तुगयानिहिम यअमहून। जिसे अल्लाह गुमराह करे उसे कोई राह दिखाने वाला नहीं और अल्लाह उन्हें छोड़ देता है कि अपनी सरकशी में भटकते रहें। यानी जिसे अल्लाह ताला गुमराह करे उसे कोई राह दिखाने वाला नहीं और अल्लाह ताला लोगों को उनकी सरकशी में छोड़ देता है, जो बार बार हक सामने आने के बावजूद कबूल नहीं करते, बार बार समझाने के बावजूद तस्लीम नहीं करते, तो अल्लाह ताला उन्हें उनकी सरकशी में छोड़ देता है। इसके बाद फरमाया, يسألونك عن الساعة أيان مرساها قل إنما علمها عند ربي لا يجليها لوقتها إلا هو ثقلت في السماوات والأرض لا تأتيكم إلا بغتة يسألونك كأنك حفي عنها قل إنما علمها عند الله ولكن أكثر الناس لا يعلمون। आप से قیامت کے متعلق سوال کرتے ہیں کہ اس کے قائم ہونے کا وقت کب ہے, तुम फरमाओ उसका इल्म तो मेरे रब के पास है, उसे वही उसके वक्त पर जाहिर करेगा। वो कयामत आसमानों और जमीन में भारी पड़ रही है, तुम पर वो अचानक ही आ जाएगी। आपसे ऐसा पूछते हैं गोया आपने उसकी खूब तहकीक कर रखी है। तुम फरमाओ, उसका इल्म तो अल्लाह ही के पास है, लेकिन अक्सर लोग जानते नहीं। इस आयत के अंदर कुफार के इस सवाल का जवाब दिया गया कि कुफार नबी पाक अलैहि सलातो वस्सलाम से सवाल किया करते थे कि क्यामत कब आएगी, हमें पता चले कि उसने किस दिन आना है। इस आयत के शाने नुज़ूल में फरमाया कि यहूदियों ने यह सवाल किया था, तो उसके जवाब के अंदर अल्लाह ताला ने यह आयत मुबारक नाजिल फरमाई कि आपसे तो क्यामत का सवाल ऐसे करते हैं जैसे आपने उसकी बड़ी तहकीक की हुई है, हालांकि क्यामत का मामला ही यह है कि उसने अचानक आना है। ला ताअतीकुम इल्ला बग्ता, क्यामत नहीं आएगी तुम पर मगर अचानक। तो अब अगर इन्हें अभी से बता दिया जाए तो फिर वो अचानक आना तो खत्म हो चुका, जबकि क्यामत ने अचानक ही आना है। तो इसलिए आम लोगों को क्यामत के बारे में इत्तला देने की इजाजत नहीं, उन लोगों को क्यामत का वक्त बताने की इजाजत नहीं। जहां तक सरकारी दो आलम सल्लल्लाहु अलैहि वसल्लम के अपने इल्म मुबारक का तस्किरा है, तो वो अल्लाह तबारक व तआला ने आपको जो इल्म अता फरमाया है उसमें जो बहुत सारे दलायल उसके बारे में मौजूद हैं, उनसे ये समझ आता है कि नबी पाक अलैहि सलातो वस्सलाम को कयामत का इल्म भी अता फरमाया गया। और जिन आयात में ये फरमाया कि उसका इल्म अल्लाह ही के पास है, तो उसका मतलब ये है कि बगैर बताए जाती तौर पर कयामत कब आएगी इसका इल्म अल्लाह ही के पास है, और अल्लाह के अलावा जिसको इल्म है वो अल्लाह ताला के बताने से। तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने कियामत की इस कदर कसीर निशानियां बयान फरमाई, किस दिन होगी, जुम्मे के दिन होगी, किस तारीख को होगी, 10 मुहर्रम को होगी, कियामत से पहले कैसे कैसे वाकयात होंगे, नबी पाक अलैहिस्सलाम ने वो भी बयान फरमा दिए। तो उन तमाम की रोशनी में ये समझ आता है कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को जो कियामत का यकीनी वक्त है उसके बारे में मालूम है, लेकिन दूसरों को बताने की इजाजत नहीं, कि ये अल्लाह ताला के असरार में से है, और ये कियामत के बारे में वैसे जो है कि कियामत ने अचानक आना है, ये उसमें से है कि ये दूसरों को इसके बारे में इत्तला ना दी जाए। इसके बाद अल्लाह ताला इरशाद फरमाता है, कुल ला अमलिकु लिनफ्सी नफअन वला दर्रन इल्ला मा शा अल्लाह वलौ कुंतु अअलमुल गैब लस्तकसरतु मिनल खैर वमा मस्सनी सूउ इन अना इल्ला नज़ीरुन वबशीरुन लिकौमी युमिनून। तुम फरमाओ, मैं अपनी जान के नफा और नुकसान का खुद मालिक नहीं, मगर जो अल्लाह चाहे, और अगर मैं गैब जान लिया करता तो मैं बहुत सी भलाई जमा कर लेता और मुझे कोई बुराई ना पहुंचती। मैं तो ईमान वालों को सिर्फ डर और खुशखबरी सुनाने वाला हूं। इस आयत मुबारका में मुतअद्दद उमूर का बयान है। पहली बात, नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया कि मैं अपनी जान के नफे और नुकसान का मालिक नहीं, मगर जो अल्लाह चाहे, यानी अल्लाह ताला के चाहने से और अल्लाह ताला के इख्तियार देने से। नबी पाक अलैहिस्सलातु वस्सलाम नफे नुकसान के मालिक हैं, बजाते खुद अपनी तरफ से सरकार अलैहिस्सलातु वस्सलाम नफे नुकसान के मालिक नहीं, अल्लाह ताला की तरफ से देने से आप इख्तियार रखते हैं। उसकी दलीलें कुरान में, हदीसों में हर जगह मौजूद है। कुरान पाक के अंदर अल्लाह ताला ने फरमाया, इन्ना अअतैना कल कौसर, ए महबूब बेशक हमने आपको कौसर अता फरमा दी। कौसर से मुराद खैरे कसीर या हौसे कौसर या कसीर उम्मत या जन्नत की चाबियां और इस तरह की जितनी तफसीरें हैं वो सारी की सारी इसके अंदर आ जाएंगी। तो अल्लाह ने अता किया तो सरकार अलैहिस्सलाम को मिल गया, अल्लाह ताला की अता से है, उसकी अता के बगैर कुछ भी नहीं। तो फरमाया कि मैं अपनी जान के नफे नुकसान का भी मालिक नहीं, मगर जो अल्लाह चाहे। तो अल्लाह ताला ने जो चाहा, कुरान और हदीस की दूसरी नुसूस के अंदर उसका जिक्र मौजूद है। दूसरी बात इरशाद फरमाई, अगर मैं गैब जान लेता तो बहुत सारी खैर को जमा कर लेता और मुझे कोई बुराई ना पहुंचती। नबी पाक अलैहिस्सलाम के गैब जानने का जहां तक ताल्लुक है, आपको गैब पर इत्तला है, गैब की खबर है, अल्लाह की अता से गैब का इल्म है, ये कुरान पाक की आयात और अहादीस में मौजूद है। कुरान पाक के अंदर भी कसीर आयात है कि सरकार अलैहि सलातो वस्सलाम गैब की खबरें रखते हैं, और कुरान के जरिए अल्लाह ताला ने गैब की खबरें नबी पाक अलैहि सलाम को अता फरमाई। अहादीस जो है वो सैकड़ों नहीं बल्कि हजारों की तादाद में है, جن میں ماضی مستقبل کے بارے میں غیب کی خبریں ہیں، لوگوں کے بارے میں، اشیاء کے بارے میں، زمین و آسمان کے بارے میں، کائنات کے بارے میں کثیر تعداد میں غیب کی خبریں دی گئیں۔ تو جب پورا مجموعہ احادیث اور کثیر آیات سے یہ بات سامنے آتی ہے کہ سرکار علیہ الصلوۃ والسلام غیب کی خبر رکھتے ہیں، آپ کو غیب کا علم ہے اللہ کی عطا سے، تو پھر اس آیت کا مطلب کیا کہ فرمایا اگر میں غیب جانتا تو بہت ساری خیر جمع کر لیتا؟ تو اس کا جواب یہ ہے کہ نبی پاک علیہ الصلوۃ والسلام جہاں پر اپنے آپ سے غیب کی نفی کرتے ہیں کہ مجھے غیب کا علم نہیں، وہاں پر نفی سے مراد یہ ہوتا ہے کہ بذات خود مجھے غیب کا علم نہیں، اللہ کے عطا کرنے سے ہے، اللہ کے بتانے سے ہے، اللہ تعالیٰ کے علم دینے سے ہے۔ اور جہاں نفی ہے وہاں یہ مراد ہے کہ بذات خود اپنے طور پر میں غیب کا علم نہیں رکھتا۔ پھر دوسری بات یہ کہ صرف کسی شے کی خبر رکھنا یہ اس کو حاصل کرنے کے لیے تو کافی نہیں۔ ہم میں سے ہر ایک کو پتہ ہے کہ بینکوں کے اندر لاکھوں کروڑوں روپیہ موجود ہوتا ہے، تو کیا مطلب کہ اب ہم اس کو حاصل بھی کر سکتے ہیں؟ نہیں، علم رکھنا اور بات ہے اور اس شے کو حاصل کرنے پر قدرت ہونا یہ دوسری بات ہے۔ نبی پاک علیہ الصلوۃ والسلام کے اس فرمان کا مطلب یہ ہے کہ اگر میرا علم ذاتی ہوتا تو پھر میری قدرت بھی ذاتی ہوتی، جب میری قدرت ذاتی ہوتی تو علم و قدرت کے ذریعے میں ہر خیر کو جمع کر لیتا اور مجھے کوئی برائی نہ پہنچتی۔ لیکن معاملہ یہ ہے کہ میرا علم بھی خدا کی عطا سے ہے، میری قدرت بھی خدا کی عطا سے ہے، اور یہ علم و قدرت تابع ہے ارادہ الہیہ کے اور حکم الہی کے۔ تو لہٰذا جہاں پر نفع حاصل کرنا ہے، جہاں کسی شر سے بچنا ہے، وہ وہاں پر ہے جہاں خدا کا اذن ہوتا ہے، جہاں خدا کا حکم ہوتا ہے، اور جہاں خدا کا حکم اور اذن نہیں ہے وہاں پر جو اللہ تعالیٰ نے تقدیر کے اندر لکھا ہے اسی کے مطابق وقوع پذیر ہوتے ہیں معاملات، اسی کے مطابق جو ہے وہ واقعات ظہور پذیر ہوتے ہیں۔ تو لہذا اس طرح کی آیات جو ہوتی ہیں یہ علم غیب یا قدرت یا علم یا اختیار کی نفی کے لیے نہیں ہوتی، بلکہ ذاتی اور عطائی کا فرق بیان کرنے کے لیے۔ پھر سرکار علیہ الصلوۃ والسلام نے فرما دیا کہ میں تو اللہ کی طرف سے ڈر سنانے والا ہوں اور خوشخبریاں دینے والا ہوں، اللہ کے عذاب سے ڈرانے والا اور اللہ کی رحمت کی خوشخبری دینے والا۔ اس کے بعد اللہ تبارک و تعالی ارشاد فرماتا ہے هو الذی خلقکم من نفس واحدۃ وجعل منها زوجها لیسکن الیہا فلما تغشاها حملت حملا خفیفا فمرت به فلما اثقلت دعوا اللہ ربهما لئن آتیتنا صالحا لنکونن من الشاکرین۔ وہی ہے جس نے تمہیں ایک جان سے پیدا کیا اور اسی میں سے اس کی بیوی بنائی تاکہ اس سے سکون حاصل کرے، پھر جب مرد اس عورت پر چھایا تو اسے ایک ہلکے سے بوجھ کا حمل ہو گیا تو وہ اسی کو لے کر چلتی رہی، پھر جب حمل کا وزن بڑھ گیا تو دونوں اپنے رب سے دعا کرنے لگے اگر تو ہمیں صحیح سالم بچہ عطا فرمائے تو ہم یقیناً شکر گزار ہوں گے۔ اس آیت مبارکہ میں اللہ تعالیٰ نے حضرت آدم علیہ الصلوۃ والسلام کا جو ابتدائی طور پہ واقعہ وہ بیان فرمایا کہ اللہ تعالیٰ نے آدم علیہ السلام کو پیدا کیا، آدم علیہ السلام سے حضرت حوا کو پیدا کیا، پھر آگے ان سے اولاد کا سلسلہ جاری ہوا۔ تو یہاں تک تو جو ہے وہ حضرت آدم علیہ الصلوۃ والسلام کے حوالے سے۔ اب اس کے بعد اگلی آیات کے اندر جو تذکرہ ہے وہ مشرکوں کے حوالے سے ہے کہ مشرکوں کا جو طریقہ کار اور طرز عمل ہے وہ کیا ہے؟ وہ کیا؟ وہ یہ کہ ابتدان تو اللہ سے دعا مانگتے ہیں کہ اے اللہ ہمیں صحیح سالم جو ہے وہ اولاد عطا کر دے، آنکھیں سلامت، ہاتھ پاؤں سلامت، بدن سلامت ہو، ہمیں ایسی اولاد عطا کر دے، اور اگر تو ہمیں ایسی اولاد عطا کرے گا تو ہم تیرے شکر گزار بندے بنیں گے۔ لیکن جب اللہ تعالیٰ ایسی اولاد عطا کر دیتا ہے تو کیا ہوتا ہے؟ اگلی آیت کے اندر اس کا بیان فرمایا، فرمایا فلما آتاهما صالحا جعلا له شركاء فيما آتاهما فتعالى الله عما يشركون۔ پھر جب اللہ نے انہیں صحیح سالم بچہ عطا فرما دیا تو انہوں نے اللہ کی عطا میں شریک ٹھہرا دیے، تو اللہ ان کے شرک سے بلند و بالا ہے۔ جب اللہ تعالیٰ نے اولاد عطا کر دی تو اب اپنے مشرکوں کو، اپنے بتوں کو بھی اس عطا میں شریک ٹھہرا دیا، یہ تو فلاں بت کی مہربانی ہے، یہ تو فلاں لات کی، حبل کی، جو بت تھے یہ تو ان کی جو ہے وہ مہربانی ہے، ان کی طرف سے نظر ہو گئی تو ہمیں یہ اولاد عطا ہو گئی۔ یعنی اولاد خدا نے عطا کی لیکن اسے منسوب کر دیا اپنے بتوں کی طرف، اپنے جھوٹے معبودوں کی طرف۔ تو اللہ تعالیٰ فرماتا ہے کہ اللہ ان کے شرکوں سے بلند و بالا ہے. اس کے بعد اللہ تعالیٰ بتوں کی مذمت بیان فرماتا ہے. ارشاد فرمایا اَيُشْرِكُونَ مَا لَا يَخْلُقُ شَيْئًا وَهُمْ يُخْلَقُونَ وَلَا يَسْتَطِيعُونَ لَهُمْ نَصْرًا وَلَا أَنفُسَهُمْ يَنصُرُونَ, کیا وہ اسے اللہ کا شریک بناتے ہیں جو کوئی چیز نہیں بنا سکتا اور خود انہیں بنایا جاتا ہے, اور نہ وہ ان کی کوئی مدد کرنے کی طاقت رکھتے ہیں اور نہ اپنی جانوں کی مدد کر سکتے ہیں. فرمایا کہ یہ مشرک جو ہیں یہ ایسی اشیاء کو اللہ کا شریک ٹھہراتے ہیں جو کچھ بنا نہیں سکتی. بت جو ہیں مٹی کے ہیں, سٹیل کے ہیں, سونے کے ہیں, چاندی, کسی بھی چیز کے بنے ہوئے, یہ بت کیا کوئی چیز بنا سکتے ہیں؟ کچھ بھی نہیں بنا سکتے, ایک مکھی تک نہیں بنا سکتے. تو فرمایا کہ مشرکین ایسے بتوں کی پوجا کرتے ہیں جو کچھ بنا نہیں سکتے, بلکہ خود ان کو بنایا گیا ہے. یہ مٹی سے بنے ہو تو کسی انسان نے بنایا, یہ پتھر سے بنے تو کسی انسان نے بنایا, یہ سونے سے بھی بنے تو کسی انسان نے بنایا. تو فرمایا یہ تو خود بنے ہوئے ہیں, نہ یہ کسی کی مدد کر سکتے ہیں نہ اپنی مدد کر سکتے ہیں. تو فرمایا کہ یہ لوگ ایسے بتوں کی پوجا کرتے ہیں. پھر انہی بتوں کی مزید آگے وضاحت فرمائی. فرمایا ان تدعوہم الی الہدی لا یتبعوکم سواء علیکم ادعوتموہم ام انتم صامتون, اور اگر تم انہیں رہنمائی کرنے کے لیے بلاؤ تو تمہارے پیچھے نہیں آئیں گے, تم پر برابر ہے کہ تم انہیں پکارو یا تم خاموش رہو. یعنی بتوں کو اگر رہنمائی کے لیے بلایا, کوئی راستہ بھول جائے اور بتوں کو کہے کہ مجھے راستہ بتا دو, تو بت اس کو راستہ نہیں بتا سکتے. تو فرمایا کہ تم انہیں پکارو نہ پکارو سب برابر ہے, بت کو بلا لیں تو بھی ویسا ہی رہے گا, نہ بلائیں تو بھی ویسا ہی رہے گا. تو فرمایا بلانا نہ بلانا دونوں برابر. اس کے بعد فرمایا ان الذین تدعون من دون اللہ عباد امثالکم فادعوہم فلیستجیبوا لکم ان کنتم صادقین, بے شک وہ جنہیں تم اللہ کے سوا پوجتے ہو وہ تمہاری طرح بندے ہیں, تو تم انہیں پکارو پھر اگر تم سچے ہو تو انہیں چاہیے کہ تمہیں جواب دیں. یعنی فرمایا کہ جنہیں تم اللہ کے سوا پکارتے ہو, جن کی عبادت کرتے ہو, یعنی بت جن کی عبادت کی جاتی ہے, فرمایا یہ تمہاری طرح بندے ہیں. بندے اس اعتبار سے کہ تم انہیں مختلف جو ہے وہ جسمانی شکلوں کے اندر بناتے ہو اور ذی روح اشیاء کی شکلوں کے اندر بناتے ہو, تو یہ تمہارے جیسے ہی. کس بات میں؟ نہ تم خدا نہ یہ خدا, اور یہ تمہاری مدد بھی نہیں کر سکتے, مخلوق ہونے کے اندر یہ تمہارے جیسے ہیں. تو فرمایا کہ اگر یہ خدا ہوتے تو پھر تمہاری پکار کے اوپر تمہیں جواب دیتے, تمہاری بات کو سنتے, تمہاری مدد کے لیے آتے. تو پکار کے دیکھ لو, تمہاری پکار سنتے ہیں, تمہاری مدد کرتے ہیں. جب ایسا کچھ بھی نہیں ہے تو یہ اس بات کی دلیل ہے کہ یہ بے بس ہیں, لاچار ہیں, ان کی کوئی حیثیت نہیں. اب یہاں پر جو فرمایا کہ اللہ کے سوا جن کو تم پوجتے ہو وہ تمہاری طرح بندے ہیں, اب اس بات کی دلیل کہ اس سے مراد بت ہیں, اگلی آیت کے اندر بالکل واضح ہو جاتی ہے. کہ اگلی آیت میں اللہ تعالیٰ فرماتا ہے الہم ارجل یمشون بہا ام لہم ایدی یبطشون بہا ام لہم اعین یبصرون بہا ام لہم آذان یسمعون بہا قل ادعوا شرکاءکم ثم کیدونی فلا تنظرون, کیا ان کے پاؤں ہیں جن سے یہ چلتے ہیں, یا ان کے ہاتھ ہیں جن سے یہ پکڑتے ہیں, یا ان کی آنکھیں ہیں جن سے یہ دیکھتے ہیں, یا ان کے کان ہیں جن سے یہ سنتے ہیں؟ تم فرما دو کہ اپنے شریکوں کو بلا لو پھر میرے اوپر اپنا داؤ چلاؤ اور مجھے مہلت نہ دو. یعنی اب اس آیت میں کیا فرمایا, فرمایا کہ کیا ان بتوں کے ایسے پاؤں ہیں جن سے یہ چل سکیں, ایسے ہاتھ ہیں جن سے پکڑ سکیں, ایسی آنکھیں ہیں جن سے دیکھ سکیں, ایسے کان ہیں جن سے سن سکیں؟ یعنی ایسا کچھ بھی نہیں. بتوں کے ہاتھ ہیں, پاؤں ہیں, آنکھیں ہیں, یہ سارے آزاد بنے ہوتے ہیں, لیکن یہ ایسے نہیں ہیں جو حرکت کر سکیں. آنکھیں ہیں دیکھ نہیں سکتے, ہاتھ ہیں پکڑ نہیں سکتے, پاؤں ہیں چل نہیں سکتے, کان ہیں سن نہیں سکتے. تو اب یہ جو صفات ہیں یہ کس کی ہیں, بتوں کی یا انسانوں کی؟ تو اب وہ لوگ کہ جو معاذ اللہ ان آیات کو انبیاء و اولیاء پر منطبق کرتے ہیں, تو وہ کیا معاذ اللہ عقیدہ رکھتے ہیں؟ اللہ تعالیٰ کے نبیوں کی آنکھیں ہیں جن سے وہ دیکھتے ہیں, ان کے ہاتھ ہیں جن سے پکڑتے ہیں, ان کے پاؤں ہیں جن سے چلتے ہیں, ان کے کان ہیں جن سے سنتے ہیں؟ جبکہ آیت ان کے بارے میں بات کر رہی ہے کہ جن کے ہاتھ پاؤں آنکھ اور کان تو ہیں لیکن ان کے ذریعے وہ کوئی استعمال جو ہے کوئی فائدہ نہیں اٹھا سکتے, तो पता चला कि यहां जिनकी बात हो रही है वो बुतों ही के बारे में है कि जिनकी ये सिफात है। इसके बाद सरकारी दो आलम सल्लल्लाहु अलैहि वसल्लम को फरमाया कि आप इरशाद फरमाएं, इन्ना वलीही अल्लाहुल्लज़ी नज़्ज़ल अल-किताब व हुवा यतवल्लस सालिहीन, बेशक मेरा मददगार अल्लाह है जिसने किताब उतारी और वो सालिहीन की मदद करता है। वल्लज़ीन तदउऊन मिन दूनिही ला यस्ततीउन नसरकुम वला अनफुसहुम यंसुरून, और अल्लाह के सिवा जिनकी तुम इबादत करते हो वो तुम्हारी मदद करने की ताकत नहीं रखते हैं और ना ही वो अपनी मदद कर सकते हैं। व इन तदउऊहुम इलल हुदा ला यस्मऊ व तराहुम यंज़ुरून इलैका व हुम ला युबसिरून, और अगर तुम उन्हें रहनुमाई करने के लिए बुलाओ तो वो ना सुनेंगे और तुम उन्हें देखोगे तो यूं लगेगा कि वो तुम्हारी तरफ देख रहे हैं हालांकि उन्हें कुछ दिखाई नहीं देता। ये भी बुतों के औसाफ। फरमाया कि ना तुम्हारी मदद कर सकते हैं ना अपनी मदद कर सकते हैं, अगर तुम बुलाओ तो वो सुन नहीं सकते हैं और तुम उन्हें देखोगे तो लगेगा यूं कि तुम्हें देख रहे हैं हालांकि तुम्हें देख नहीं सकते। वो क्यों? बुत सामने है, आंखें बनी हुई हैं, अब उसको देखेंगे तो लगेगा देख रहा है हालांकि वो देख नहीं सकता। तो ये आयात भी जो है ये बुतों के बारे में है, जो बुतों की पूजा करने वाले उनके बारे में। इसके बाद अल्लाह ताला इरशाद फरमाता है, खुदिल अफवा व अमुर बिल उर्फी व आरिद अनिल जाहिदीन, ए हबीब मुआफ करना इख्तियार करो और भलाई का हुक्म दो और जाहिलों से मुंह फेर लो। ये अखलाके हसना का बयान। सरकार अलैहि सलातो व सलाम को फरमाया गया कि मुआफ करना इख्तियार करें और भलाई का हुक्म दें और जाहिलों से मुंह फेर लें। तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने अफवो दरगुजर को और नेकी का हुक्म देने को, भलाई का हुक्म देने को अपनी पूरी जिंदगी का शेवा बना के रखा। ये आपके अखलाके हसाना में से था। इसके बाद अल्लाह ताला इरशाद फरमाता है, وَإِمَّا يَنْزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ إِنَّهُ سَمِيعٌ عَلِيمٌ، اور اے سننے والے اگر شیطان کی طرف سے کوئی وسوسہ تجھے ابھارے تو فوراً اللہ کی پناہ مانگ، بے شک وہی سننے والا جاننے والا ہے۔ إِنَّ الَّذِينَ اتَّقَوْا إِذَا مَسَّهُمْ طَائِفٌ مِنَ الشَّيْطَانِ تَذَكَّرُوا فَإِذَا هُمْ مُبْصِرُونَ، بے شک پرہیزگاروں کو جب شیطان کی طرف سے کوئی خیال آتا ہے تو وہ خدا کو یاد کرتے ہیں، پھر اسی وقت ان کی آنکھیں کھل جاتی ہیں۔ یہاں پر شیطان کے شر سے بچنے کا بڑا پیارا نسخہ اللہ تبارک و تعالی نے بیان فرمایا۔ ارشاد فرمایا کہ شیطان کا تجھے وسوسہ پہنچے تو اللہ کی پناہ مانگ۔ اللہ کی پناہ مانگنے سے شیطان کا وسوسہ جو ہے وہ دل سے دور ہو جاتا ہے۔ دوسری بات ارشاد فرمائی کہ جو متقی لوگ ہیں، پرہیزگار لوگ ہیں، فرمایا کہ جب انہیں شیطان کی طرف سے کوئی خیال آتا ہے تو یہ خدا کو یاد کرتے ہیں، تو اسی وقت ان کی آنکھیں کھل جاتی ہیں کہ شیطان کی پیروی نہیں کرنی اور اس کے کہنے میں نہیں آنا۔ اس کی تفسیر میں بڑا پیارا معنی بیان کیا گیا کہ جو لوگ متقی اور پرہیزگار ہیں، جب شیطان کی طرف سے انہیں گناہ کرنے یا اللہ تعالیٰ کی اطاعت چھوڑنے کا کوئی وسوسہ آتا ہے تو وہ اللہ تعالیٰ کی قدرت اور اس کے انعام میں غور کرتے ہیں اور اللہ کے عذاب اور اس کے ثواب کو یاد کرتے ہیں، تو اس کو یاد کر کے گناہوں سے رک جاتے ہیں، یعنی خدا کے ثواب کو اور اس کے عذاب کو، اس کے انعام کو اور اس کی سزا کو جب یاد کیا جائے تو شیطان کا وار جو ہے وہ ناکام ہو جاتا ہے، وہ اس سے آدمی بچ سکتا ہے۔ اس کے بعد اللہ تعالیٰ نے فرمایا، وَإِخْوَانُهُمْ يَمُدُّونَهُمْ فِي الْغَيِّ ثُمَّ لَا يُخْسِرُونَ، اور وہ جو شیطانوں کے بھائی ہیں، شیطان انہیں گمراہی میں کھینچتے ہیں پھر وہ کمی نہیں کرتے۔ پہلے متقیوں کا بیان کیا کہ ان کو شیطان جب وسوسہ ڈالتا ہے تو خدا کو یاد کرتے ہیں اور شیطان سے ہٹ جاتے ہیں، جبکہ جو شیطان کے بھائی ہیں، شیطان کے بھائی جو گناہوں کے اندر شیطان کے ساتھ دوستی کرنے والے، فرمایا کہ شیطان انہیں گمراہی میں کھینچتا ہے پھر یہ کمی نہیں کرتے، یعنی شیطان کوئی ان کو گمراہ کرنے کے اندر کمی نہیں کرتا۔ اس کے بعد اللہ تعالیٰ نے ارشاد فرمایا، وَإِذَا لَمْ تَأْتِهِمْ بِآيَةٍ قَالُوا لَوْ لَجْتَبَيْتَهَا قُلْ إِنَّمَا أَتَّبِعُ مَا يُوحَى إِلَيَّ مِنْ رَبِّي هَذَا بَصَائِرُ مِنْ رَبِّكُمْ وَهُدًى وَرَحْمَةٌ لِقَوْمٍ يُؤْمِنُونَ، और ए हबीब जब तुम के पास निशानी नहीं लाते तो कहते हैं कि तुमने खुद ही क्यों ना बना ली। तुम फरमाओ मैं तो उसी की पैरवी करता हूं जो मेरी तरफ मेरे रब की तरफ से वही भेजी जाती। ये तुम्हारे रब की तरफ से आंखें खोल देने वाले दलाइल हैं और मुसलमानों के लिए हिदायत और रहमत है। कुफार मुख्तलिफ मुतालबे करते थे ये निशानी दिखाएं ये निशानी दिखाएं, नबी पाक अलैहिस्सलाम जवाब ना देते उन्हें। तो वो कहते कि आप खुद ही कोई निशानी क्यों नहीं बना लेते, अल्लाह ताला की तरफ से इंतजार करते हैं, खुद ही बना लें। अल्लाह ताला ने सरकार अलैहिस्सलाम को फरमाया कि आप इनसे फरमाए कि मैं तो वही का पैरोकार हूं, अल्लाह ताला मेरी तरफ वही करता है, मैं उसके मुताबिक अमल करता हूं, लिहाजा अल्लाह ताला की मर्जी के बगैर और उसकी तरफ से वही के बगैर मैं अपनी तरफ से कोई आयत और कोई निशानी पेश नहीं कर सकता। और जहां तक ये कुरान है ये वही है, फरमाया कि ये तुम्हारे रब की तरफ से आंखें खोल देने वाले दलाइल हैं और ये हिदायत है रहमत है ईमान वालों के लिए। इसके बाद फरमाया वَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ, और जब कुरान पढ़ा जाए तो उसे गौर से सुनो और खामोश रहो ताकि तुम पर रहम किया जाए। कुरान पाक के सुनने के आदाब यहां पर बयान फरमाए कि जब कुरान पढ़ा जाए तो उसे गौर से सुनो और खामोश रहो ताकि तुम पर रहम किया जाए। और इस यही वो आयत मुबारक है कि जिसकी वजह से ये हुक्म है कि इमाम के पीछे जो है, इमाम जब किरात करे तो उसकी किरात को सुनना चाहिए, उसके पीछे तिलावत नहीं करनी चाहिए। तो जैसे नमाज के अंदर इमाम आगे जो है वो सूरह फातिहा पढ़ता है, किसी सूरत की तिलावत करता है, तो उसके पीछे खामोशी से खड़े रहना जरूरी है, तिलावत करने की इजाजत नहीं। इसके बाद अल्लाह ताला इरशाद फरमाता है वज़कुर रब्बक फी नफ्सिका तदर्रुअन व खीफतन व दूनल जहरि मिनल क़ौल बिल गुदुव्वि वल आसाल वला तकुम मिनल गाफिलीन, और अपने रब को अपने दिल में याद करो गिड़गिड़ाते हुए और डरते हुए और बुलंदी से कुछ कम आवाज में सुबह शाम, और गाफिलों में से ना होना। इस आयत में खुदा को याद करने का हुक्म दिया और इसकी मुख्तलिफ सूरतें बयान फरमाएं। खुदा को याद करो कैसे, गिड़गिड़ाते हुए। खुदा को याद करो किस तरह, डरते हुए। खुदा को याद करो बुलंदी से कुछ कम आवाज में, बहुत ज्यादा चीख चिल्लाकर जिक्र नहीं करना चाहिए बल्कि दरमियानी मोतदिल आवाज के अंदर है। और कब याद करना चाहिए, फरमाया सुबह शाम, मुराद ये कि जिस कदर कसरत के साथ हो सके अल्लाह ताला को याद करना चाहिए। और फरमाया कि गाफिलों में से ना होना, यानी आयत के जो सियाको सबाक है उससे पता चलता है कि जो खुदा को सुबह शाम याद करने वाला है और जो गिड़गिड़ाकर रोते हुए डरते हुए अल्लाह का जिक्र करता है वो गाफिलीन में से नहीं है, और जो जिक्र से दूर है वो गफलत में पड़ा हुआ। तो अल्लाह ताला का जिक्र जो है ये मुसलमान की जिंदगी का हिस्सा होना चाहिए, ये मुसलमान की जिंदगी का एक बहुत बड़ा जो है वो एक बहुत बड़ा जिंदगी का हिस्सा होना चाहिए कि उसकी जबान अल्लाह की याद में मशगूल रहे, उसका दिल अल्लाह की याद के अंदर मशगूल रहे। इसके बाद अल्लाह ताला फरमाता है إِنَّ الَّذِينَ عِنْدَ رَبِّكَ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَيُسَبِّحُونَهُ وَلَهُ يَسْجُدُونَ, बेशक वो जो तेरे रब के पास हैं वो उसकी इबादत से तकब्बुर नहीं करते और उसकी पाकी बयान करते हैं और उसी को सजदा करते हैं। यहां फरिश्तों के बारे में फरमाया कि फरिश्ते अल्लाह की इबादत से तकब्बुर नहीं करते, अल्लाह की तस्बीह बयान करते हैं, उसकी पाकी बयान करते हैं और अल्लाह ही को सजदा करते हैं। ये जो आयत मुबारक है ये आयत सजदा है। इस आयत मुबारक को जो सुने उस पर सजदा करना वाजिब है, जो इसे पढ़े उस पर भी सजदा करना वाजिब है। तो अब जिन्होंने ये आयत मुबारक अभी सुनी है तो वो सजदा तिलावत जो है ये कुरान पाक का ये वाला अदा करें। सजदा तिलावत की फजीलत बहुत ज्यादा है, ये जो आयत सुनकर सजदा किया जाता है इसकी फजीलत सुने। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जब आदमी आयत सजदा पढ़कर सजदा करता है तो शैतान हट जाता है और रोकर कहता है हाय मेरी बर्बादी, इब्ने आदम को सजदे का हुक्म हुआ तो उसने सजदा किया, उसके लिए जन्नत है, और मुझे सजदे का हुक्म दिया गया तो मैंने इनकार किया, मेरे लिए दोजख है। تو یہ آیت مبارکہ سن کر سجدہ کرنے والے کے لیے جنت کی بشارت ہے. سجدہ کرنے کا طریقہ کیا ہے؟ اس کا جو مسنون طریقہ ہے وہ یہ ہے کہ باوضو کھڑے ہو کر سجدہ تلاوت کی نیت سے اللہ اکبر کہتے ہوئے سجدے میں چلے جائیں. کھڑے کھڑے اللہ اکبر کہتے ہوئے سجدے میں چلے جائیں. تین مرتبہ وہ جو سجدے کی تسبیح ہے وہ ادا کی جائے, سبحان ربی العالی, اور پھر اللہ اکبر کہتے ہوئے دوبارہ کھڑے ہو جائیں. یعنی اللہ اکبر سے شروع کریں گے, اللہ اکبر پہ ختم کریں گے. کھڑے ہو کر سجدے میں جائیں گے اور سجدہ کر کے کھڑے ہو جائیں گے, اور سجدے کے اندر جو تسبیحات پڑھی جاتی ہیں وہ کی جائیں گی. تو یہاں پر یہ جو شروع میں اللہ اکبر کہنا, آخر میں اللہ اکبر کہنا, یہ سنت ہے. اور کھڑے ہو کر سجدے میں جانا اور سجدے کے بعد کھڑا ہونا, یہ دونوں قیام مستحب ہیں. یعنی اگر کوئی بیٹھے بیٹھے بھی سجدہ کر لے تو اس کا سجدہ ہو جائے گا. اللہ تبارک و تعالی ہمیں عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.